أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. یہ پیج نمبر ہے 33. اس کا یہ جو لیکچر ہے لیکچر نمبر 3 ہے جس کا عنوان تھا لوہے محفوظ. اور یہاں پہ یہ جو ذیلی ٹائٹل ہے وہ ہے عالم جو. یہ عالم جو سے پہلے یہ لوہے محفوظ کا تذکرہ آیا اور یہ بتایا کہ لوہے محفوظ کیا ہے اور اس تک رسائی کیسے حاصل ہو سکتی ہے. یعنی لوہے محفوظ کیا ہے اور اس تک رسائی کیسے حاصل کی جا سکتی ہے, اس کا پورا نظام بتا دیا کہ آپ مراقبہ کریں, پھر وہ دل میں مطلب تصور کریں کہ آپ کے دل کی گہرائی میں ایک چھوٹا سا سیاہ رنگ کا نقطہ گردش کر رہا ہے. تو مراقبے کی کامیابی کا پتہ اس طرح چلتا ہے کہ وہ اپنی زندگی کے ہم آثار کو فنا ہوتے دیکھتے ہیں. تو زندگی کے تمام آثار یعنی کہ ہم زندگی میں جو کچھ بھی کر رہے ہیں وہ ہمارے سامنے سے ہٹتے چلے جاتے ہیں اور پھر ہم خود کو صرف روشنی کا ایک نقطہ دیکھتے ہیں. تو جب یہ نقطہ پوری طرح واضح ہو جاتا ہے, یہ کافی مہینے لگتے ہیں, یہ بات ذہن میں رکھیں, یہ نہیں کہ 4 دن کیا اور 10 دن کیا تو ہو گیا. پھر جب یہ نقطہ اس میں پھیلاؤ پیدا ہوتا ہے تو یہ پوری ایک سکرین بن جاتا ہے. پھر وہ ایک ایسی سکرین بن جاتا ہے جس کے اوپر کائنات کا پورا پروگرام نشر ہوتا نظر آتا ہے. بس اسی سکرین کا نام ہے لوہے محفوظ, یعنی کہ وہ جگہ جہاں پہ اللہ تبارک و تعالیٰ کے ذہن میں موجود پروگرام موجود ہے. جسے محفوظ کہنے سے مراد ہے وہ حفظ یعنی حافظے میں ہے. تو یہ لوہے محفوظ کی ایک بریف ڈسکرپشن تھی. اب دیکھیں نا, ہمارے ذہنوں میں وہ جو تصور تھا کہ وہ ایک کوئی سطح ہے, کوئی تختی ہے جس کے اوپر اللہ نے ہماری تقدیریں لکھ دی ہیں, تو اس کی اس پورے چیپٹر کے جتنا بھی ہم نے پڑھا اس میں کہیں کوئی اس سے مماثلت نظر آئی, کہیں کوئی اس کی تصدیق ہوئی؟ تو سو مچ سو کے دیکھیں نا, اب لفظ تقدیر جو ہے جو ہم نے منسوب کیا ہوا ہے لوہے محفوظ سے, وہاں پہ ایک پروگرام کے نقوش ہیں اور وہ بھی یکجائی طور پہ پوری کائنات سے ریلیٹڈ ہیں. وہ کسی محض کسی ایک فرد سے ریلیٹڈ نہیں ہے. وہ تو آگے پھر جب آپ اس کو اسٹڈی کرنا سیکھ جاتے ہیں تو کائنات سے پھر نو میں سے پھر افراد کو پھر کسی خاص پرٹیکولر فرد کو, تو اس سے اندازہ کر لیجئے کہ یہ ذہن کی کتنی رسائی درکار ہے. تو جب یہ ہم یہ سمجھ گئے, ہاں میں بتانے یہ لگا تھا کہ تقدیر کا لغوی یعنی کہ لغت میں اگر لفظ تقدیر کو دیکھیں تو وہ قدر سے مشتق ہے, قدر سے بنا ہے. قدر سے مراد ہے مقداریں, مقداروں کا تعین اللہ تبارک و تعالیٰ نے کر دیا. اب آپ ہر چیز میں دیکھیں, یہ جو جمادات ہیں اس میں گیسز بھی ہیں, یہ پتھر بھی ہیں, مٹی بھی ہے, معدنیات جتنی ہیں, تو ساروں کی مقداریں یعنی ان کے نمبر آف الیکٹرونز اور پروٹونز ہر ایٹم کے ہر عنصر کے ایٹم کی تعداد بھی متعین ہے, ان کے جو مولیکیولز بنتے ہیں ایٹم سے. اور پھر ایٹم کے اندر الیکٹرون اور پروٹونز اور نیوٹرونز کی تعداد کا بھی اللہ نے تعین کیا ہوا ہے. تو یہ ہے تقدیر اصل میں, لیکن ہم یہاں اعمال کا تعین کر کے بیٹھے ہوئے. تو حالات ڈفرینٹ ہوتے ہیں, ہمیں اس کو ہینڈل کرنا ہوتا ہے, اس کے مطابق پھر ہمارا ایک ریکارڈ بنتا ہے جس کو قرآن کتاب المرقوم کہتا ہے. Having said this, یہ تھوڑا سا وہ لوہے محفوظ کے حوالے سے جو ہمارے کانسیپٹس ہیں کہ وہ کوئی सिर्फ मेरी और आपकी तकदीर नहीं लिखी हुई, तकदीर से मुराद है तो पूरी नौ पूरी कायनात में जितनी अशिया हैं सबकी मकदारों का तायुन कर दिया और एक प्रोग्राम के तहत उनको डिस्प्ले किया जा रहा है। तो अब आलम जू पढ़ते हैं, अल्लाह ताला ने कायनात को बनाने का इरादा इसलिए फरमाया कि अल्लाह के अलावा और भी ऐसी सूरतें हों जो अल्लाह ताला को पहचाने, यानी खालिक कायनात ने चाहा कि मैं पहचाना जाऊं। जैसे ये तकाजा पैदा हुआ अल्लाह ताला के जहन ने हरकत की, याद रखें मैं पहचाना जाऊं ये तकाजा है। अब इस तकाजे की तकमील, ये तकाजा क्यों पैदा हुआ, क्योंकि अल्लाह ने कुछ सिफात को अपनाया तो सिफात का डिस्प्ले नहीं होगा तो पता कैसे चलेगा कि ये सिफात हैं। अब जैसे बसीर, बसीर मैंने देखना, तो अब अगर कोई चीज ही नहीं होगी तो अल्लाह उसको देखेगा नहीं, तो किसी को क्या इत्तला मिलेगी कि अल्लाह देख रहा है या अल्लाह समी है यानी सुनता है। तो अल्लाह किसी को अपनी समात में शरीक करेगा, किसी को ये अपनी समात मुंतकिल करेगा तो उसको पता चलेगा कि सुनना क्या होता है, तब जाके वो अल्लाह की सिफत से समात से आशना होगा। अब अल्लाह मुसव्विर है तो ये अल्लाह की सिफत है, अब जब तक वो तस्वीरें नहीं बनाएगा तो कोई उसको मुसव्विर कैसे मानेगा, फिर कोई तस्वीर देखने वाला चाहिए। तो ये पूरा, तो यहाँ से समझे कि कायनात में क्या हो रहा है कि अल्लाह के अलावा और भी ऐसी सूरतें हों जो अल्लाह को पहचाने, यानी खालिक कायनात ने चाहा कि मैं पहचाना जाऊं। और जैसे ही तकाजा पैदा हुआ अल्लाह ताला के जहन ने हरकत की, जहन जहन यानी वो सिफात का मजमुआ जो है उसमें हरकत पैदा हुई और कायनात वजूद में आ गई। अब पहचानने के लिए जरूरी था कि खालिक के अलावा भी कोई हो और उसके अंदर यानी उस मखलूक के अंदर पहचानने की कदरें भी मौजूद हों, कदरें मकदारें यानी ये सिफात मखलूक में भी हों। अब पहचानने की कदरों का मतलब ये है कि मखलूक पहचानने जानने समझने सुनने देखने और महसूस करने का इदराक रखती हो। क्या हो, जरा गौर करें, मखलूक की इन सलाहियतों को जो मखलूक को अल्लाह की सिफात मुंतकिल हुई वो मखलूक की सलाहियतें बन गई। अब पहचानना एक सलाहियत है, जानना एक सलाहियत है, समझना एक सलाहियत है, सुनना एक सलाहियत है, देखना एक सलाहियत है, और फिर इन सबसे ऊपर उठकर महसूस करना यानी हिसियात का इस्तेमाल करना, इदराक रखती हो, उसे पता हो कि ये मैं क्या कर रहा हूं, उसे मालूम तो हो, उसकी दरक लगती हो। इदराक का लफ्ज़ दरक से है, ठीक है, वजूद मुदरका। अल्लाह ताला चूंकि मजमुए औसाफ हैं, क्या कहा यानी औसाफ सिफात, अल्लाह ताला चूंकि मजमुए औसाफ हैं वो सिफात भी अल्लाह की अपनी तख्लीक करते हैं, उनको अपनाया गया है। ये जो हमने पीछे एक नक्शे में देखा था कि जात सिफात और कायनात, ये पेज नंबर 26 पे था कि जात है यानी अल्लाह की एक जात है जिसने सिफात को अपनाया और सिफात का डिस्प्ले कायनात है, ये बात उस वक्त मैंने अर्ज की थी। यहां पे देखें वही बात कि अल्लाह ताला चूंकि मजमुए औसाफ हैं, जब अल्लाह ताला के इरादे ने हरकत की, अब हरकत किस में हुई, इरादे में, इरादा किसका था, अल्लाह की जात का। जब अल्लाह के इरादे ने हरकत की तो जिस तरतीब यानी खास तरतीब का तायुन किया अल्लाह ने, पहले क्या बाद में क्या उसके बाद क्या उसके बाद क्या, एक तरतीब और जिन कायदों यानी कि जिन फार्मूलों के तहत और जिन जाब्तों के साथ, जिन रूल्स एंड रेगुलेशंस के साथ अल्लाह ताला के जहन में कायनात की تشکیل کا پروگرام تھا وہ وجود میں آ گیا. اب تشکیل کیا مطلب ہے؟ تشکیل کا لفظ شکل سے ہے. آپ اس طرح سے ہر لفظ کی حیت کو، اس کی ساخت کو، اس کی بناوٹ کو دیکھ کر پڑھیں گے تو بہت آپ کو چیزیں واضح ہوں گی کہ کائنات کی تشکیل یعنی کائنات کی ایک شکل کا بنانے کا جو پورا پروگرام تھا وہ وجود میں آ گیا. کائنات کی ایک شکل بننا شروع ہو گئی. اب کائنات کی تشکیل کے پروگرام کا پہلا مظاہرہ لوح محفوظ پر ہوا. تصوف میں لوح محفوظ کو لوح اول کہا جاتا ہے. لوح اول اس لیے کیونکہ وہ سب سے پہلے اللہ نے تشکیل دیا پروگرام اور اسے وہاں محفوظ کر دیا، یعنی حافظے میں، میموری میں، میموری کارڈ میں فکس کر دیا. اب کائنات کی تخلیق کا پہلا مرحلہ لوح محفوظ ہے. یعنی جب ہم لوح محفوظ کی طرف متوجہ ہوں گے تو ہمارے ذہن میں اللہ کا تخلیقی نظام اور پروسیس آئے گا، اور یہ اس کا فرسٹ اسٹیپ. یعنی کہ جب آپ کسی بھی گھر کی تعمیر کرتے ہیں تو کیا کرتے ہیں؟ پہلے نقشہ کنسلٹ کرتے ہیں، نقشہ بناتے ہیں، اس نقشے کو کنسلٹ کر کر کے آپ عمارت کو بناتے ہیں، کہاں پہ پلر بنانے ہیں، کہاں نالا بچھانا ہے، کہاں پہ ڈرینیج دینا ہے، کہاں کمرے بننے ہیں، یہ ساری چیزیں وہاں پہ طے ہوتی ہیں. تو یہ تخلیق کا پہلا مرحلہ لوح محفوظ ہے. اب کائنات میں جو بھی حرکت واقع ہونے والی ہے یا کائنات میں جس قسم کا تغیر و تبدل ہونے والا یا ہو چکا ہے یا ہو رہا ہے، اس کے تمام نقوش، وہ حرکتیں نہیں، وہ تغیر و تبدل نہیں، بلکہ اس کے نقوش لوہے محفوظ پر لوہے اول پر محفوظ ہیں. اب اس کو سمجھیں. دیکھیں، یہ اب آپ نے پانی کا ایک قطرہ یا سیاہی کا ایک قطرہ جو ہے اگر آپ بلاٹنگ پیپر پہ ڈالیں تو وہ چاروں طرف پھیلتا ہے. یہ سارے راستے وہاں پہ موجود ہیں تب وہ اس طرح چل رہا ہے. تو اسی طرح لوہے محفوظ پہ تمام امکانات، تمام پاسبلٹیز، تمام پروبیبلٹیز بھی درج ہیں کہ اگر یہ دائیں جائے گا تو یہ مناظر ہوں گے، بائیں جائے گا تو یہ مناظر ہوں گے. یہ دیکھیے کہ اس کے تمام نقوش لوہے اول پر محفوظ ہیں، اور یہ ایک اجتماعی پروگرام ہے. یعنی کائنات کا ہر فرد اجتماعی حیثیت میں تصویری خد و خال کے ساتھ موجود ہے. یعنی جب ہم لوہے محفوظ کی بات کرتے ہیں تو وہ ایک اجتماعی پروگرام ہے، اور وہاں پہ آپ کے بارے میں جو کچھ بھی ہے وہ تصویری خد و خال میں ہے، تصویروں کی صورت میں. ہم تصویروں کو پھر ریڈ کرنا ہوتا ہے، تصویروں کو سمجھنا ہوتا ہے کہ اس تصویر میں یہ جو حرکت دکھ رہی ہے اس کا اصل مفہوم کیا ہے. تو یہ فراست اس کے لیے چاہیے. تو ان چیزوں کے لیے ذہن کو آمادہ کرنا، تیار کرنا، یہ ہے ہمارا اصل فریضہ. اب یہ مثال دیکھیں، ایک فلم ہے جس میں ایک ساتھ مختلف نو شکلیں اور صورتیں ہیں، لیکن ابھی وہ فلم کے اندر ہی ہیں. وہ تصویریں جو فلم میں ہیں ابھی حرکت میں نہیں آئی ہیں. تو اگر ہم اس فلم کو سکرین مان لیں تو فلم کا مظاہرہ جس جگہ ہوگا، یعنی جس جگہ متحرک تصویریں ہمیں نظر آئیں گی، ہم اس کا نام بھی تو سکرین رکھ سکتے ہیں. اب دو سکرینیں ہو گئیں، ایک وہ فلم والی سکرین اور ایک یہ بڑی سکرین جو جسے پردہ سیمی کہتے تھے جب سنما ہوا کرتے تھے. اب تو آپ کے ٹی وی کی سکرین جو ہے وہ پردہ سیمی بن گئی. लेकिन वो सारी तस्वीरें कहीं किसी सीडी में पड़ी हैं, तो वो सीडी भी स्क्रीन है और ये टीवी की स्क्रीन भी एक स्क्रीन है। तो ये फर्क देख लीजिए, ये बात कभी इस तरफ किसी का ध्यान नहीं गया। हुजूर मुर्शिदे करीम बता रहे हैं कि अगर हम उसको तस्वीरें जहाँ पे मौजूद हैं उसे स्क्रीन मान लें, तो फिल्म का मुजाहरा जिस जगह होगा यानी मुतहर्रक तस्वीरें हमें नजर आएंगी, उसका नाम भी हम स्क्रीन ही रख सकते। अब हम यूं कहेंगे कि दो स्क्रीनें हैं या दो पर्दे हैं। अब एक पर्दे पर तस्वीरें बनी हुई हैं लेकिन मुतहर्रक नहीं है, और दूसरे पर्दे पर तस्वीरें मुतहर्रक हैं। अब ये तस्वीरें जो मुतहर्रक हैं, बोलती हैं, नाचती हैं, हंसती खेलती हैं, और जिस स्क्रीन पर तस्वीरें मौजूद हैं मगर मुतहर्रक नहीं है, उसको तसव्वुफ ने लौहे अव्वल कहा है। और जिस स्क्रीन पर तस्वीरें मुतहर्रक हैं वो आलम जू है। अब देखें, ये है डेफिनेशन आलम जू की। अब आलम हालत को कहते हैं, हमने एक मतलब स्टेट ऑफ अफेयर्स, आलम जू, जू मैंने बहाव, जू मैंने नदी, मैं बता चुका था। ये मुतहर्रक तस्वीरें जो हैं उसे आलम जू कहा। अब यानी ये तिमसाल का दूसरा आलम भी एक फिल्म की सूरत में मुतहर्रक है। अब ये सारे इलाके एरिए को तिमसाल कहा, तिमसाल मिसल से है ये लफ्ज। तिमसाल मैंने किसी चीज की तरह की बनी हुई चीज, जैसे हम और आप यहाँ पे मादी वजूद रखते हैं। अब हमारा एक जिसमें मिसाली है, यानी इसी जिसम की तरह का एक जिसम है जिसको तमसील कहा गया, जिसको यानी तिमसाल का दूसरा आलम। पहले तिमसाल का पहला आलम क्या है कि वो लोहे अव्वल है, फिर दूसरे को आलम में जू कहा, वहां पे तमासील यानी कि तस्वीरें ही हैं, लेकिन पहले में बिल्कुल साकत हैं, दूसरी स्टेज पे वो उनमें मूवमेंट हो गई है, मुतहर्रक हैं, लेकिन अभी वो हरकत इज्तमाई शक्ल यानी कलेक्टिव यानी कायनाती सतह पे वो मुतहर्रक हैं। अभी उनमें इंडिविजुअलिटी इनफरादियत नहीं आई। अब इस हरकत में इरादा भी शामिल है, क्योंकि अल्लाह ताला ने इंसान को बाइख्तियार करार दिया है, इसलिए लोहे महफूज का जो नक्श आलम जू या लोहे दोयम पर नाजल होता है उसके अंदर इनफरादी नोई इख्तियारात शामिल होकर दोबारा लोहे महफूज पर मुंतकिल होते हैं। ये बहुत बड़ा राज है जो कि असल में असहाब तकवीन को सिखाया जाता है कि किस तरह से इनफरादी और नोई इख्तियारात, दो लफ्ज हैं, इनफरादी भी और फिर नोई भी, इख्तियारात क्या हैं वो दोबारा, यानी जब लोहे अव्वल से लोहे दोयम पे एक चीज मुंतकिल हो जाती है तो उसको जब दोबारा यानी लोहे दोयम पे इनफरादी और इज्तमाई इख्तियारात अगर उसमें शामिल हो जाएं, यानी नीचे लोग अपनी मर्जी उसमें शामिल कर दें, या अपने मर्जी से मुराद है कि उसमें एडजस्टमेंट कर दें, मसलन बारिश होने वाली है, ठीक है, हमने कहा नहीं 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 मेरी तो गंदम भीग जाएगी, तो अब वो इस तरह अगर इज्तमाई तौर पे वो सारे मना कर दें तो बारिश नहीं होगी, ये इस हद तक कानून चला जाता है। क्योंकि अल्लाह ताला ने इंसान को बाइख्तियार करार दिया है, यानी कहने का मतलब ये है कि अब हरकत में इरादा भी शामिल है, यानी इंसान का इरादा अगर इसमें शामिल हो गया। अब एक इरादा तो ऊपर से अल्लाह का चल रहा है, तस्वीर लोहे महफूज पे आई, वहां से जब ये लोहे दोयम पे गई आलम में जू में आई, और इंसान ने बीच में अपने इरादे शामिल कर दिए तो क्या फरमा रहे हैं हजूर मुर्शिदे करीम कि वो इख्तियारात शामिल होकर दोबारा लोहे महफूज पर मुंतकिल होते हैं। यानी कि अल्लाह ताला इतना रहीम और करीम है, उसका इतना बड़ा वो है कि वो इंसान की बनाई दी गई तजावीज को एक्सेप्ट करके उसे लोहे महफूज का हिस्सा बना देता है। इस तारीफ की रोशनी में लोहे महफूज पहला आलम तिमसाल है और लोहे दोयम दूसरा आलम तिमसाल है जिसमें इंसानी इरादे भी शामिल हैं। मैं अपने पास से नहीं कुछ कह रहा, जो लफ्ज लिखे हुए हैं जरा उनके मफहूम की तरफ आपकी तवज्जो दिला रहा हूं कि इस तारीफ की रोशनी में लोहे महफूज पहला आलम तिमसाल है, तिमसाल यानी शक्लें बनी हुई है, और लोहे दोयम दूसरा आलम तिमसाल है जिसमें इंसानी इरादे भी शामिल हैं। यानी लोहे अव्वल में इंसानी इरादे शामिल नहीं हैं, लोहे दोयम में इंसानी इरादे शामिल हैं। इसलिए बाज़ों का ये जो हालात इतने दिगरगु नजर आते हैं उसकी वजह हमारी कम फहमी की वजह से गलत इरादों का इस्तेमाल किया जाता है तो वो भी वहां शिफ्ट हो जाते हैं। आगे चलें, अल्लाह ताला ने अपनी तारीफ में पांच बुनियादी बातों का तस्करा किया है और उन बातों से अल्लाह खालिक और मखलूक के रिश्ते की वजाहत फरमाई है जिस पर गौर फिक्र करके मखलूक खालिक के साथ अपना ताल्लुक तलाश कर सकती है। आलम-ए-तिमसाल अव्वल यानी के लोहे महफूज भी अल्लाह ताला के जहन में मौजूद थी और मौजूद है। अब लोहे दोयम यानी दूसरा आलम तिमसाल लोहे अव्वल का अक्स है, इसलिए उसका ताल्लुक भी बराह रास्त अल्लाह ताला की जात से है। सवाल यह है कि लोहे दोयम या लोहे अव्वल तक रसाई का जरिया क्या है? प्रैक्टिकल क्वेश्चन, लोहे दोयम या लोहे अव्वल तक रसाई हासिल करने के बाद बराह रास्त अल्लाह ताला के साथ रिश्ता कायम हो जाता है। यानी क्या जरूरत है कि हम यहां तक रसाई हासिल करें? अल्लाह के साथ ताल्लुक और रिश्ता कायम करने के लिए हमें अपनी फिक्र को, हमें अपने जहन की रसाई को इस दर्जे तो बढ़ाना चाहिए ना कि हम अल्लाह के साथ एक निस्बत, एक ताल्लुक पैदा करने के अहल हो जाए। इस रिश्ते को कायम करने का वाहिद जरिया जो अल्लाह ताला ने कुरान पाक में इरशाद फरमाया है ये है कि अल्लाह ताला किसी का मोहताज नहीं है और बंदे की तारीफ ही ये है कि वो जिंदगी के हर मरहले पर, हर मरहले पर अल्लाह ताला का मोहताज है। अल्लाह ताला ने सूरह इखलास में पांच एजेंसियों का तस्करा किया। पहली सिफ्त वहदत है, अल्लाह ताला मखलूक की तरह कसरत नहीं है। दूसरी सिफ्त बेनियाजी है, अल्लाह ताला मखलूक की तरह किसी का मोहताज नहीं है। तीसरी सिफत यह है कि अल्लाह ताला किसी का बाप नहीं है, यानी कोई प्रोक्रिएटिव प्रोसेस में वो पार्टिसिपेट नहीं करता। चौथी सिफत यह है कि अल्लाह ताला किसी का बेटा नहीं है, यानी वो किसी प्रोक्रिएटिव प्रोसेस का रिजल्ट नहीं है। अब अल्लाह ताला की पांचवी तारीफ यह है कि उसका कोई खानदान नहीं। ये बात ہر ذی فہم آدمی سمجھ سکتا ہے کہ خالق اور مخلوق کی تعریفی حدیں ایک دوسرے کے برعکس ہوں گی، یعنی یہ ایک دوسرے سے بالکل مخالف ہیں، کیونکہ ایک ذات خالق کی اور دوسری ذات ہے مخلوق کی، اور یہ مخلوق جو ہے یہ ظاہر ہے کہ بہت ہی مطلب لمیٹیشنز میں، سب سے بڑی بات تو یہ کہ اسے کسی نے تخلیق کیا، آپ کیوں تخلیق کیا ہے، وہ کیا مقصد ہے، تو وہ بتا دیا کہ بھئی پہچانا جائے، یعنی کہ خالق پہچانا جائے، اور جو تعریف مخلوق کی ہوگی وہ اللہ کی نہیں ہوگی. اب ان پانچ ایجنسیوں پر غور کرنے سے مشاہدہ ہوتا ہے، کیا ہوتا ہے؟ مشاہدہ ہوتا ہے، بالکل نظر آنے لگتا ہے کہ صرف اللہ تعالیٰ کی ایک صفت ایسی ہے کہ جس صفت سے بندہ اللہ تعالیٰ کے ساتھ رشتہ اور تعلق قائم کر سکتا ہے، اور وہ رشتہ بے نیازی کا ہے. جب کوئی بندہ مخلوق سے اپنی احتیاج منقطع کر لیتا ہے، مخلوق سے توقعات توڑ لیتا ہے، اپنی حاجتیں اپنی ضرورتیں مخلوق سے وابستہ نہیں کرتا، تو لاشعوری طور پر اس کی آنکھ اس بات کا مشاہدہ کر لیتی ہے کہ تمام ضروریات کا واحد کفیل اللہ ہے، خالق وحدت ہے، لیکن مخلوق وحدت نہیں ہو سکتی. مخلوق کا کثرت میں ہونا ضروری ہے، خالق مخلوق سے بے نیاز ہے اور مخلوق خالق کی محتاج ہے. خالق باپ نہیں رکھتا تو مخلوق باپ رکھتی ہے، خالق کا کوئی بیٹا نہیں تو مخلوق کا بیٹا ہوتا ہے، خالق کا کوئی خاندان نہیں مخلوق کا خاندان ہوتا ہے. ان پانچ صفات میں سے چار صفات میں مخلوق خالق کے ساتھ رابطہ قائم نہیں کر سکتی، یعنی ان چار صفات کی وجہ سے مخلوق کا خالق کے ساتھ کوئی رشتہ کوئی ناتا کوئی رابطہ نہیں ہو سکتا. صرف ایک صفت ایسی ہے کہ جس میں مخلوق اپنی تمام احتیاج کو اللہ تعالیٰ کے ساتھ وابستہ کر کے اس کے ساتھ اپنا رشتہ مستحکم کر سکتی ہے. اب اس طرز فکر کو استغنا کہا جاتا ہے، یہ اللہ کی صفت سمدیت کا عکس ہے. یعنی جب سمدیت یعنی کہ اللہ کا لا احتیاج ہونا، تو جب بندے کے اندر یہ صفت آتی ہے، لیکن اب کیونکہ بندہ ٹیکنیکلی مخلوق ہے، وہ خالق سے خالق کی احتیاج تو اسے رہے گی، لیکن اپنے جیسی کسی بھی دوسری مخلوق سے وابستہ کرنا اپنی توقعات کو یا احتیاجات کو، یہ چیز سارے سسٹم کو توڑتی ہے. اس لیے اللہ تبارک و تعالیٰ چاہتا ہے کہ ہماری فکر کا مرکز اور محور وہی رہے. یہ بات بتائی جا چکی ہے کہ جب اللہ تعالیٰ کے ذہن نے حرکت کی تو صفات الہیہ یعنی اللہ کی صفات کائنات کی شکل و صورت میں موجود ہو گئیں، یعنی صفات کا اجتماع یا صفات کا ڈسپلے شکل و صورت میں موجود ہو گئیں، اور اللہ تعالیٰ کی صفات کے اجزاء کیا؟ صفات کے اجزاء یعنی اللہ تعالیٰ کی مخلوق کی مختلف نوع صورتیں بن گئیں. دوبارہ سن لیں کہ مخلوق کیا چیز ہے؟ اللہ تعالیٰ کی صفات کے اجزاء، یعنی اللہ تعالیٰ کی مخلوق کی مختلف نوع صورتیں بن گئیں، اور یہ صورتیں وہ صورتیں ہیں جو مخلوق کی شکل و صورت میں روح کی حیثیت سے लोहे महफूज पर मौजूद हैं, उन्हीं रूहों को या मौजूदात को कुरान ने अमरे रब्बी कहा है। हासिल कलाम ये है कि कायनात का हर फर्द अल्लाह ताला के हुक्म की एक तस्वीर है और यही हुक्म जिंदगी मौत और नजूल व सऊद में हर जगह मुतहर्रक है। अब इसके बाद ये मैं चाहूँगा कि ज़रा आप एक नज़र ये जो सफ़ा नंबर 34 पे एक टेबल सा बना हुआ है ज़रा इसे देख लें। अल्लाह का इरादा, देखिए अल्लाह का इरादा कैसे डिफाइन हो रहा है कि ला मितनाही नूर है, ला मितनाही जिसकी कोई इंतहा नहीं, और नूर आपको बताया था कि ये थॉट को कहते हैं, वो ढला अमरे इलाही में। लामितनाही नूर के अंदर एक चीज है अमरे इलाही, अमर कहते हैं काम को। अब अल्लाह का काम कैसे होता है, उसके आगे तीन अज्जा है, गौर करें। अल्लाह का इरादा कैसे काम करता है, अमरे इलाही की इरादा फिर बनती है शय, इरादे में शय होती है तो शय का जहूर होता है या जहूरे शय, यानी ये अल्लाह ने जब इरादा किया और कायनात बनी तो उसका फार्मूला बताते हुए इशारातन ये बता दिया कि अगर आप अपने फिकर से काम लेते हुए कोई काम करना चाहें तो आपको इरादा करके इरादे के अंदर एक शय को वाजे करना है और उसके बाद इंशाल्लाह वो शय जहूर में आ जाएगी। इसी बात को इन्नमा अमरहू इज़ा इरादा शयन यकूल लहू, तो ये कहता है उसको, किसको, वो शय जो इरादे में मौजूद होती है उसको कहता है कुन, यानी हरकत में आ, यानी जहूर की तरफ चल, यानी मजहर बन, यानी आपके जहन से चीज निकल कर डिस्प्ले होने लगती है, इसको कहते हैं जहूर शय। देखें लफ्ज क्या इस्तेमाल किया है, जहूर। तो अल्लाह की बातों पे गौर व फिक्र करने से इंसान को अल्लाह की बख्शी हुई सलाहियतों और अल्लाह की सिफात का इदराक होता चला जाता है। जूं जूं वो अपनी सलाहियतों से अपने अंदर मौजूद अल्लाह की बख्शी हुई और मुंतकिल की गई सिफात से आशना होता है, तू तू वो अल्लाह से वाकिफ होने के मराहिल की तरफ चल पड़ता है। यहाँ पे ये चैप्टर मुकम्मल हो गया जी। अगर इस चैप्टर को आप दोबारा इसका खुलासा करें तो इंतहाई आसान अल्फाज में हजूर मुर्शिद करीम ने यह बताया कि एक लोहे महफूज है और दूसरा आलम जू है, जिसको अब देखें ना, वहाँ पे हम पढ़ते थे लेकिन हमें समझ नहीं आती थी कि जो लोह कलम पढ़ते थे उन्हें आलम जू के बारे में बहुत ज़्यादा वो डिबेट करते थे या वो समझने के लिए सर दुखाना पड़ता था। हजूर मुर्शिद करीम ने कितने आसान अल्फाज में ये सारी बात कितना आसान कर दिया कि भाई दो पर्दे हैं, पहला पर्दा वो है जिसके ऊपर अल्लाह का इरादे में जो प्रोग्राम है वो नक्श है, वो आता है आलम में लोहे दोयम पर और वहाँ उसमें चूँकि इंसानी इरादे शामिल हो जाते हैं तो वो वापस लोहे महफूज पर जाकर फिर वो वहाँ से डायरेक्टली डिस्प्ले होना शुरू हो जाता है, और उसका भी फार्मूला बता दिया कि इरादा करते हैं, इरादे में कोई शय होती है और फिर उस शय का जहूर होने लगता है। ठीक हो गया जी।